यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। आगामी असोज 1 गतेसम्म लामो दूरीका सवारी साधन र आन्तरिक हवाई उडान स्थगित गर्ने मन्त्री परिषदको निर्णय। हिजो काठमाडौँ उपत्यकामा 298 जना सहित थप 899 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। हिजो 4 वर्षीय बालिका सहित थप 7 जनाको मृत्यु। हिजै 588 जना निको भई घर फर्किए। कोरोना संक्रमण अहिलेकै गतिमा वृद्धि भइरहे उपचारका लागि साधन स्रोतको अभाव हुन सक्ने भएकाले संक्रमणबाट बच्न र फैलन नदिनेतर्फ सचेत बन्न स्वास्थ्य मन्त्रालयको सबैमा आग्रह। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गर्दै आज परम्परागत इन्द्र जात्रा पर्व मनाइँदै र भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको 84 वर्षको उमेरमा निधन। समाचार अब विस्तारमा। सरकारले मुलुकमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले आगामी असोज 1 गतेसम्म आन्तरिक हवाई उडान र लामो दूरीका यातायातका साधन संचालन स्थगित गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकका निर्णयहरू सार्वजनिक गर्न सिंहदरबारमा हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं अर्थ संचार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवड़ाले कोरोना संक्रमणको जोखिम यथावत रहेपछि असोज 1 गतेसम्म अन्तर्जिल्ला र लामो दूरीका यातायात साधन संचालन स्थगित गर्ने निर्णय गरिएको बताउनुभयो। यसअघि आजबाट अन्तर्जिल्ला र लामो दूरीका यातायात साधन एवं आन्तरिक हवाई उडान संचालन गर्ने भनिएकोमा संक्रमण दिनानुदिन बढ़दै गएपछि तत्काल संचालन नगर्ने निर्णय आइतबार बसेको मन्त्री परिषदको बैठकले गरेको थियो। त्यस्तै मन्त्री परिषदको बैठकले प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा राष्ट्रिय सभा समेतका सबै सांसदलाई जनप्रतिनिधिको हैसियतले कोविड 19 को रोकथाम नियन्त्रण र उपचारको कामहरूको आवश्यक समन्वय र अनुगमनको कार्यमा सक्रिय बनाउने निर्णय पनि गरेको छ। मन्त्री परिषदको बैठकले संयुक्त राष्ट्र को 75 महासभामा भर्चुअल माध्यमबाट सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा 10 सदस्यीय प्रतिनिधिमण्डल गठन गरेको पनि सरकारका प्रवक्ता मन्त्री डा खतिवड़ाले जानकारी दिनुभयो।
महासभा अन्तर्गत उच्च स्तरीय सप्ताहका बैठकहरूमा भर्चुअल माध्यमबाट सम्मान्य प्रधानमन्त्रीको नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डलले काठमाडौँबाट संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत, संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि र स्थायी नियोगका कूटनैतिक कर्मचारीहरूले प्रतिनिधित्व गर्ने। महासभाका बाँकी कार्यक्रमहरूमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि र स्थायी नियोगका कूटनैतिक कर्मचारीहरूले प्रतिनिधित्व गर्ने भन्ने निर्णय भएको छ।
त्यसै गरी सरकारले विदेशबाट दैनिक 800 जना नेपालीको उद्धार गर्ने निर्णय समेत गरेको छ। यसअघि दैनिक 500 नबढ़ने गरी नेपाली स्वदेश फर्काउने भनिएकोमा पछिल्लो मन्त्री परिषदको बैठकले 800 जना दैनिक स्वदेश फर्काउने निर्णय गरेको हो। सरकारले पीसीआर परीक्षण सहज नभएका देशहरू साउदी अरब, कुवेत र कतार लगायत मुलुकबाट नियमित उडान मार्फत यात्रु ल्याउन नपाउने निर्णय पनि गरेको मन्त्री डा खतिवड़ाले बताउनुभयो। त्यसै गरी सरकारले सबै प्रदेश सरकार र स्थानीय तहले संक्रमण जोखिम विश्लेषणका आधारमा प्रदेश र जिल्ला कोविड 19 संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेशन बेडको प्रबन्ध गर्ने, काठमाडौँ उपत्यकाका हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथा बागमती प्रदेश सरकार र सम्बन्धित स्थानीय तहले आवश्यकता अनुसार थप आइसोलेशन बेडको प्रबन्ध गर्ने निर्णय गरेको पनि मन्त्री डा खतिवड़ाले बताउनुभयो। त्यस्तै सरकारले नेपालका शिक्षण संस्थामा पढ़न आउने विदेशी विद्यार्थीलाई नेपाल आउन दिने निर्णय पनि गरेको छ। सरकारका प्रवक्ता डा खतिवड़ाले नेपालमा अध्ययन गर्न र परीक्षा दिन आउनुपर्ने विदेशी विद्यार्थीहरूलाई 75 घण्टाभित्रको पीसीआर नेगेटिभ प्रमाणपत्र र सम्बन्धित शिक्षण संस्थामा आवेदन वा भर्ना भएको प्रमाणका आधारमा शिक्षा मन्त्रालयको सिफारिशमा नेपाल आउन दिने निर्णय भएको बताउनुभयो। नेपालमा हिजो थप 899 जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने 588 जना संक्रमितहरू निको भई घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा 11,129 जनामा परीक्षण गरिँदा 899 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 39,460 पुगेको पनि मन्त्रालयले जनाएको छ। हिजो काठमाडौँमा 190 जना, ललितपुरमा 67 जना र भक्तपुरमा 41 जना गरी काठमाडौँ उपत्यकामा थप 298 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। कोरोना भाइरसको संक्रमणका कारण हिजो थप 7 जनाको मृत्यु भएको छ। संक्रमणबाट हिजो 4 जना पुरूष र 3 जना महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या 228 पुगेको पनि मन्त्रालयले जनाएको छ। संक्रमणबाट महोत्तरीकी 4 वर्षीय बालिका, गोर्खाकी 65 वर्षीय र रूपन्देहीकी 68 वर्षीय महिला र झापाका 86 वर्षीय पुरूष, रौतहटका 40 वर्षीय पुरूष, चितवनका 78 वर्षीय र भक्तपुरका 77 वर्षीय पुरूषको मृत्यु भएको डाक्टर गौतमले जानकारी दिनुभयो। त्यस्तै हिजो 588 जना संक्रमितहरू निको भई घर फर्किएका छन्। यो सँगै संक्रमितहरू निको भई घर फर्कनेको संख्या 21,410 पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। त्यस्तै संक्रमितहरूमध्ये 132 जनाको हाल आईसीयूमा र 16 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट बच्न र फैलन नदिन सबै नागरिकलाई जिम्मेवार बन्न आग्रह पनि गरेको छ। संक्रमण दर यही गतिमा वृद्धि भइरहे उपचारका साधन स्रोतहरू अभाव हुन सक्ने भन्दै मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले व्यक्ति परिवार र समुदायले पूर्व तयारी र रोकथाममा जिम्मेवार बन्नुपर्ने अवस्था आएको बताउनुभयो।
संक्रमितहरूको संख्या यसरी नै बढ्दै जाने हो भने हामीसँग भएका अस्पताल आईसीयू र भेन्टिलेटरहरूले नपुग्न सक्छ। त्यसैले हरेक व्यक्ति जिम्मेवार भएमा कोरोना विरूद्धको यो लड़ाईमा हामी सफल हुन सक्छौ। परिवारका सदस्य कसैलाई कोरोना भइहालेमा आइसोलेसनमा छुट्टै कुन ठाउँमा बस्ने, कुन शौचालयको प्रयोग गर्ने, कसरी परिवारका सदस्यहरूले सहयोग गर्ने भन्ने बारे पूर्व तयारी गर्ने गरौं। लक्षण बिनाका संक्रमितहरूको व्यवस्थापन गर्न आफ्नै घरटोलमा बसेर संक्रमणको चक्र रोक्नका लागि व्यवहारहरू सुधार्दै जाउँ। हरेक क्षेत्रबाट यो लड़ाई लड्न तयारी अवस्थामा आफू बस्न र अरूलाई पनि सोही अनुसार गर्नका लागि अनुरोध छ।
स्वास्थ्य मन्त्रालयले पीसीआर विधिको कोरोना परीक्षणको शुल्क 4,000 रूपियाँ तोकेको पनि जनाएको छ। पीसीआर परीक्षण नहुने अस्पतालहरूमा 4,400 रूपियाँ र परीक्षण हुन सक्ने सबै अस्पतालहरूमा अधिकतम मूल्य 4,000 तोकिएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। कोविड 19 का संक्रमित बढ़दै गएपछि कर्णाली प्रदेश सरकारले 10 जिल्लामा सघन उपचार कक्षका साथै भेन्टिलेटर थप गरेको जनाएको छ। प्रदेश अस्पतालमा 25, त्यसै गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा 10, दैलेख हुम्ला र कालीकोटमा 5-5, रूकुम पश्चिमको चौरझारीमा 4 तथा मोगु हुम्ला सल्यान र रूकुम पश्चिम जिल्ला अस्पतालमा 2-2 सघन उपचार कक्ष विस्तार गरिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। त्यस्तै प्रदेश अस्पतालमा 10, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 6, दैलेख कालीकोट र हुम्लामा 2-2 तथा मुगु रूकुम पश्चिम सल्यान र जाजरकोट अस्पतालमा 1-1 भेन्टिलेटर जडान गरिएको पनि प्रदेश सरकारले जानकारी दिएको छ। कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ़न थालेपछि संक्रमणको रोकथाम र नियन्त्रणका लागि विभिन्न स्थानीय तहहरूले जारी गरेका लकडाउन तथा निषेधाज्ञाको समय थप गरिएको छ। झापाको कन्काई नगरपालिकाले नगर क्षेत्रमा अनिश्चितकालीन लकडाउन गर्ने निर्णय गरेको छ। नगर क्षेत्रमा कोरोना संक्रमितहरू बढ़न थालेपछि लकडाउन गर्ने निर्णय गरिएको नगर प्रमुख राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी महोत्तरीमा 1 साताका लागि निषेधाज्ञा थप गरिएको छ। समुदाय स्तरमा कोरोना भाइरसको संक्रमितहरू देखिन थालेको भन्दै निषेधाज्ञा पुनः थप गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिनुभयो। त्यस्तै अछामका 2 नगरपालिकामा थप 1 सातासम्म पूर्ण सील गर्ने निर्णय गरिएको छ। कोरोना भाइरसको संक्रमणको जोखिम बढ़दै गएपछि जिल्ला सदरमुकाम समेत रहेको मंगलसैन नगरपालिका र साँफेबगर नगरपालिकामा थप 1 साताका लागि सील गर्ने निर्णय गरिएको छ। अब दुईटै नगरपालिका भदौ 23 गते राति 12 बजेसम्मका लागि सील हुनेछन्। त्यस्तै कञ्चनपुरको महाकाली नगरपालिकामा पनि कोरोनाको जोखिम बढ़ेको भन्दै 1 साताका लागि लकडाउन थप गर्ने निर्णय गरिएको छ। कपिलवस्तुको शिवराज नगरपालिकामा स्थापना गरिएको 30 शैयाको आइसोलेसन सेन्टर हिजोदेखि सञ्चालनमा आएको छ। वीरगंजमा प्लाज्मा थेरापीबाट कोरोना भाइरस संक्रमितको उपचार शुरू गरिएको छ। प्लाज्मा थेरापीबाट उपचार गरिएका संक्रमितको स्वास्थ्य सुधारोन्मुख रहेको नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर नीरज सिंहले जानकारी दिनुभयो। राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदले तय गरेको मापदण्ड अनुसार प्लाज्मा थेरापी विधिबाट वीरगंजमा संक्रमितहरूलाई अनुसन्धानत्मक उपचार शुरू गरिएको पनि उहाँले बताउनुभयो। कोरोना संक्रमित भई निको भएको 14 दिनपछि पूर्व संक्रमित व्यक्तिको रगतमा एन्टीबडी निर्माण हुने र त्यस्ता व्यक्तिको रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमित भएको व्यक्तिलाई दिइने डाक्टर सिंहले बताउनुभयो। वीरगंजमा कोरोना मुक्त भएका व्यक्तिहरूको विभिन्न रगत समूहको प्लाज्मा संकलनका लागि नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र वीरगंजमा प्लाज्मा बैंक नै स्थापना गरिएको छ। दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा इमर्जेन्सी र प्रसूति सेवा सुचारू भएको छ। 2 चिकित्सक सहित 9 कोरोना संक्रमण देखिएपछि भदौ 13 गतेदेखि अस्पताल सील गरिएको थियो। त्यस्तै कोरोना भाइरसको बढ़दो जोखिमलाई ध्यानमा राखेर महोत्तरीको गौशाला नगरपालिकाले 30 बेड क्षमताको प्राथमिक आइसोलेसन सेन्टर स्थापना गरेको जनाएको छ। कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अस्पतालमा आईसीयू सेवा हिजोबाट सञ्चालनमा आएको छ। अस्पताल स्थापनाको 57 वर्षपछि पहिलोपटक आईसीयू सेवा सञ्चालन भएसँगै थाइरायडको चेक जाँचका लागि नयाँ मेसिन र आधुनिक एम्बुलेन्स समेत थप गरिएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केबेर विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई के तरिका हो यो
सर अपलोड भइ नै रहेछ 20 मिनेट हुन लाग्यो फाइल एटेच हुन लाग्यो 40% मात्र भएछ
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई
यति फास्ट कसरी
हेलो जी यो हो नेपाल टेलिकमको 4G
काम राम्रो गरेर मात्र हुँदैन गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ केही भन्न खोजेको हो भाई
ए होइन थ्याङ्क यू सर 4G को लागि
थ्याङ्क्स मलाई होइन नेपाल टेलिकमलाई देऊ
हेलो जी यो हो नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार
अब बाँकी समाचार राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको दुःखद निधनबाट आफू मर्माहत भएको बताउनु भएको छ ट्वीटर मार्फत राष्ट्रपति भण्डारीले नेपाली जनता नेपाल सरकार तथा आफ्नो तर्फबाट भारतीय जनता भारत सरकार र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्नुहुँदै मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको उल्लेख गर्नुभएको छ त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनले आफू अत्यन्तै दुखी भएको बताउनु भएको छ प्रधानमन्त्री ओलीले हिजो साँझ ट्वीट गर्नुहुँदै दुःखको यस घड़ीमा भारत सरकार भारतीय जनता र शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ पूर्व राष्ट्रपति मुखर्जीको निधनबाट नेपालले एक महान मित्र गुमाएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुखर्जीले विभिन्न ओहदामा रहेर नेपाल भारत सम्बन्ध सुदृढ गर्न पुर्याउनु भएको योगदानको स्मरण गर्नुभएको त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सामाजिक सञ्जाल मार्फत भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको 84 वर्षको उमेरमा हिजो निधन भएको थियो मस्तिष्कमा रगत जमेपछि गत अगस्त 10 अस्पताल भर्ना हुनुभएका पूर्व राष्ट्रपति मुखर्जीको केही दिन अघि शल्यक्रिया गरिएकोमा हिजो निधन भएको हो उहाँ केही समय अघि कोरोनाबाट समेत संक्रमित हुनुभएको थियो उहाँले विभिन्न समयमा भारतीय वित्त रक्षा र विदेश मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नु भएको कालीकोटको तिला गुफा नगरपालिका वडा नम्बर 1 नागमामा पहिरोमा पुरिएर बेपत्ता भएका सबै 10 जनाको शव निकालिएको छ मृतक सबैको पहिचान भइसकेको कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिनुभयो घटनास्थलमा उद्धार कार्य सकिएको र पीड़ितहरूलाई राहत वितरण कार्य आजबाट थालिने उहाँले जानकारी दिनुभयो कालीकोटमा असारेता बाढ़ी पहिरोमा परि 43 जनाको मृत्यु हुनका साथै 7 जना बेपत्ता रहेका प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभयो त्यस्तै गत साउन 30 गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका 2 लिदीमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 36 पुगेको छ बेपत्ता भएका 6 जना मध्ये हिजो 3 जनाको शव भेटिएसँगै मृतकको संख्या 36 पुगेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो हिजो प्रकाश दुङ साइली दुङ र आयुष दुङको शव फेला परेको प्रहरीले जनाएको छ वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गर्दै आज परम्परागत इन्द्रजात्रा पर्व मनाइँदैछ नेपालमा लिच्छवीकालदेखि चलेको भन्ने विश्वास गरिएको यस पर्व काठमाडौँका अतिरिक्त भक्तपुर पाटन धुलिखेल दोलखा आदि स्थानमा पनि मनाउने गरिन्छ राष्ट्रपति विद्यादेवी भण्डारीले वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजा आराधना गरी मूलत काठमाण्डु उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा पर्वका अवसरमा उपत्यकाका नेवार समुदाय लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ मौलिक परम्परा सभ्यता र संस्कृतिका धनी नेवार समुदायले मनाउने सबैभन्दा ठूलो पर्वका रूपमा रहेको कुमारी इन्द्रजात्रा जस्ता सांस्कृतिक पर्वले समाज र समुदायका सदस्य बीचको आपसी सम्बन्धलाई नवीकृत गर्नका साथै विविध जातजाति भाषाभाषी संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा परस्पर विश्वास सद्भाव सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ़ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ़ बनाउन सहयोग पुर्याउने विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गर्नुभएको छ कुमारी इन्द्रजात्रा पर्वले प्राकृतिक स्रोतको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ़न हामी सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा पनि राष्ट्रपतिले व्यक्त गर्नुभएको छ साथै विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस COVID-19 को महामारीबाट जोगिन नेपाल सरकारले लागू गरेका स्वास्थ्य सम्बन्धी नियमको पालना गर्दै मौलिक संस्कृति र परम्परा संरक्षण र प्रवर्धन गर्ने गरी यो चाड़ मनाउन पनि राष्ट्रपतिले आग्रह गर्नुभएको छ प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन पर्ने यस पर्वमा देवराज इन्द्रको पूजा अर्चना जीवित देवी कुमारी गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवी देवताको पूजा आराधनाका साथै नेवारी परिकार समय बजीको भोजन समेत हर्षोल्लासका साथ गरेर मनाउने परम्परा रहेको छ पर्याप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि वर्षाको देवता इन्द्रप्रति कृतज्ञता व्यक्त गर्दै मनाइने यस पर्वले प्रकृति र मानव बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने गरेको छ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाडौँ उपत्यका वरिपरि 5,00,000 पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिनुभएको छ। मन्त्रालयमा हिजो नेपाल पर्यटन बोर्डका पदाधिकारीहरूसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरि 5,00,000 पर्यटक अट्ने गरी पर्यटन पूर्वाधार पदमार्ग साइक्लिङ ट्रेल पर्यटनको सम्भावना रहेकाले त्यसको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको हो। उहाँले प्रदेश स्तरमा प्रदेश सरकारसँग समन्वय गरी पर्यटन बोर्डको शाखा चाँडो गठन गर्न समेत निर्देशन दिनुभयो। मन्त्री भट्टराईले पर्यटन बोर्डका पदाधिकारीहरूलाई कोविड 19 महामारीका समयमा भर्चुअल टूरका प्याकेजहरू बनाउन र विश्व सम्पदा हिमाल ट्रेकिङ सिमसार म्युजियम निकुञ्ज लगायतका भर्चुअल टूरको सामग्री तयार पार्न निर्देशन दिनुभयो। चितवनको भरतपुर महानगरपालिका वड़ा नम्बर 8 सल्यानी टोलमा रहेको माछा पोखरीमा लगाइएको विद्युतीय धरापमा परेर दुईजनाको मृत्यु भएको छ। माछा चोरीबाट जोगाउने उद्देश्यले पोखरीमा राखिएको विद्युतीय धरापमा परेर स्थानीय नवराज दराई र निरबहादुर राणा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो। नेपालमा पहिलो पटक नवजात शिशुलाई भिटामिन के दिन थालिएको छ। रगतको मात्रा बढ़ाउन जन्मेदेखि 28 दिनसम्मका नवजात शिशुमा भिटामिन के दिन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतका खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले रगतको मात्रा कमी हुन नदिनका लागि यस आर्थिक वर्षदेखि भिटामिन के दिन थालिएको जानकारी दिनुभयो। यसै आर्थिक वर्षदेखि 6,20,000 नवजात शिशुका लागि भिटामिन के दिइने उहाँले बताउनुभयो। नेपाल विद्यार्थी संघले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीबाट संचालित तालिम खारिज गर्ने निर्णयको विरोध गरेको छ। नेभी संघका अध्यक्ष राजीव ढुंगानाले एक विज्ञप्ति जारी गर्नुभए चिकित्सा शिक्षा सम्बन्धी सीएमए एएनएम ल्याब असिस्टेन्ट लगायतका टीएसएलसी र एसईई स्तरका 18 महिने स्वास्थ्य तालिम खारिज गर्ने सीटीभीटीको निर्णय गलत भएको बताउनुभयो। हाल कोविड 19 विरूद्धको संघर्षमा अग्रभागमा कार्यरत सीएमए एनएमए र ल्याब असिस्टेन्टलाई प्रोत्साहन गर्नुपर्नेमा योजना बिना तालिम कार्यक्रम खारिज गर्ने निर्णय गरिनु आपत्तिजनक भएको नेभी संघले जनाएको छ। नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढ़दै गएपछि रूपन्देहीमा पनि कोरोना बीमा गर्नेहरूको संख्या वृद्धि भएको छ। प्रति व्यक्ति 1,00,000 रूपियाँको बीमाका लागि व्यक्तिले जमा गरेको 300 रूपियाँमा सरकारले 300 रूपियाँ थप गरिदिने भएपछि पछिल्लो समय रूपन्देहीमा व्यक्तिगत तथा सामूहिक रूपमा कोरोना बीमा गर्नेहरूको संख्या बढ़ेर गएको छ। भैरहवाबाट संवाददाता शशी पन्थीको यो रिपोर्ट।
पछिल्लो समयमा पारिवारिक कोरोना बीमा गर्नेहरूको संख्या समेत बढ़दै गएको छ। 1,00,000 रकमको बीमाका लागि एकजना व्यक्तिले गर्दा 1,000 रूपियाँ रकम लाग्ने र परिवारको सामूहिक गर्दा 600 रूपियाँ लाग्ने र ओडा कार्यालयबाट सिफारिस लिएमा जम्मा 300 1,00,000 जोखिम बीमा हुने हुँदा कोरोना बीमाको महत्व बढ़दै गएको छ। नेपाल सरकार र बीमा समितिले कोरोना बीमाको थाहानी गरेको थियो। पहिलेको तुलनामा पछिल्लो महिनामा शाखाहरूबाट बीमा गर्नेहरूको संख्या बढ़दै गएको बताउनुहुन्छ सगरमाथा इन्सुरेन्स कम्पनी प्रदेश नम्बर 5 प्रमुख गोपाल गेवाली।
विशेष गरी यो पछिल्लो महिनामा कोरोना बीमा गर्नेहरूको संख्या बढ़दै जानुमा चेतनाको वृद्धि सँगसँगै नेपाल सरकारले बजेट मार्फत 50% अनुदान दिने जुन घोषणा गर्यो त्यसले गर्दा यो वृद्धि भएको छ।
भैरुवा शाखाबाट विगतको महिनामा भन्दा 300 1,00,000 जोखिम बीमा हुने भएपछि स्थानीयको चासो बढ़दै गएको छ। प्रिमियर इन्सुरेन्स कम्पनी लिमिटेड प्रदेश नम्बर 5 प्रमुख पंकज यादव।
मात्र 300 1,00,000 बराबरको जोखिम बीमा हुन्छ भने किन नगर्ने भनेर स्थानीय जनताहरू स्वयं आफै कार्यालय आई सो बीमा लेख गर्नु भएको छ र हालको दिनमा सो बीमा लेख प्रति स्थानीय जनता तथा संघ संस्थाहरू चासो बढ्दै गइरहेको छ।
वडा कार्यालयबाट सिफारिस लिएर नेपाल सरकारले दिएको सुविधा उपयोग गर्दै कोरोना बीमा गराएको हुँ स्थानीय आशिष पन्थ।
नेपाल सरकारले दिएको सुविधा मार्फत मैले मेरो परिवारको 5 300 दरले कोरोना बीमा गराएको हुँ। कोरोना यो समुदाय स्तरमा फैलिँदै गएको र यसको जोखिमलाई न्यूनीकरण गर्न कोरोना बीमा गराएको हुँ।
नेपालमा समुदाय स्तरमा कोरोनाको जोखिम बढ्दै गएका कारण स्वयंले कोरोना बीमाको लाभान्वित लिनुभएको छ। सिद्धार्थनगर नगरपालिका वडा नम्बर 12 वडा सदस्य सरोज ठकुरी।
सिद्धार्थनगर वार्ड नम्बर 12 यो चाहिँ सरकारले सारेको 50% सहुलियतको कुरा चाहिँ आम जनताको चाहिँ घर दैलोमा गएर उक्त कुराको जानकारी गराउँदै कोरोना बीमा चाहिँ गरिरहेको अवस्था छ। वार्ड नम्बर 12 480 घर दूरीमा चाहिँ हामी पुगिसकेका छौँ।
कुनै व्यक्तिले एक भन्दा बढी ठाउँमा इन्सुरेन्स गरेको खण्डमा एक ठाउँको बीमा मात्रै वैधानिक हुन्छ। बीमा गरिसकेपछि कोरोना पोजिटिभ देखिएमा एक ठाउँको रकम मात्रै व्यक्तिले पाउने गर्दछन्। शशीपन्थी, रेडियो नेपाल, भैरहवा।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले राष्ट्रिय पुस्तक नीति त्यसै गरी पुस्तकालय गुरू योजना र पुस्तकालय शौचालीकरण योजना चाँडै कार्यान्वयन गरिने हिजो 13 राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा आयोजित भर्चुअल कार्यक्रममा बताउनु भएको छ। उहाँले नेपाल राष्ट्रिय पुस्तकालयको स्थगन भएको भवन निर्माण सम्बन्धी काम पनि छिट्टै शुरू हुने आशा व्यक्त गर्नुभयो। दार्चुलामा 5 स्क्रब टाइफसका बिरामी भेटिएको दार्चुला अस्पतालका डाक्टर गजेन्द्र दुवालले जानकारी दिनुभएको छ। कञ्चनपुरको लालझाडी गाउँपालिका दुई कञ्जगा दुई बालिकाको हिजो दोदा नदीमा डुबेर मृत्यु भएको छ भने एक बालिकाको सकुशल उद्धार गरिएको छ। मृत्यु हुनेमा स्थानीय 14 वर्षीय निष्ठा राणा र 15 वर्षीय मोनिका राणा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अर्की 12 वर्षीय अनु राणालाई स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका छन्। विस्तृत शान्ति सम्झौता र बेपत्ता परिवार छानबिन आयोग गठन भएको लामो समय बितिसक्दा पनि बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक हुन नसक्दा उनीहरूका परिवार आर्थिक र सामाजिक समस्यामा परेका छन्। बर्दियाबाट संवाददाता टीकाराम चौधरीको यो रिपोर्ट।
बेपत्ता व्यक्तिहरूको अवस्था सार्वजनिक नगर्दा बेपत्ता परिवारका सदस्यहरूको सामाजिक सांस्कृतिक कानूनी तथा आर्थिक समस्या थपिँदै गएको छ। बेपत्ता परिवारका बालबालिका महिला ज्येष्ठ नागरिकहरूमा प्रतिकूल असर परिरहेको छ। यस्तै समस्या भोगिरहनु भएको छ बर्दिया जिल्ला बाँसगढी नगरपालिका 8 रेशमपुरकी बेपत्ता पीड़ित जैनब जागा।
बहुत असर भयो, कुनै बच्चा 5 पढेर छोडिदिनु भएको छ, कुनै 6 पढेर छोडिदिनु भएको छ, आर्थिक अवस्था कमजोर भएर। एउटा बच्चा पढ्ने मन गरे थियो, 12 कसुरी पढाए, सारे
बाँसगढी नगरपालिका 5 ककौरा गाउँका रामशरण थारूको छोरालाई पनि सशस्त्र द्वन्दको बेलामा बेपत्ता पारिएको छ। घरमा कमाई गर्ने छोरा बेपत्ता पारिदिएपछि घरको अवस्था निकै दयनीय भएको दुखेसो सुनाउनुहुन्छ।
केही उपाय नलाएर गर्ने खालको छोरो थियो।
बाँसगढी नगरपालिका 8 माछागढकी विनिता थारूको श्रीमान श्रीराम थारूलाई 2059 साल जेठ 9 गते राती घर परिवारसँगै सुतिरहेको बेलामा बेपत्ता पारिएको छ। घरको एकमात्र कमाई गर्ने मान्छे बेपत्ता पारिदिएपछि सामाजिक अपहेलना, राज्यको व्यवस्था तथा आर्थिक अभावबाट जीवन गुजारा गरिरहेको भन्नुहुन्छ।
पैसाको समस्याले गरे छैन, कसरी गर्ने हो केही थाहा छैन, नराम्रो समाजले हेर्छ, हामी त धेरै भोगेछन्।
यसरी नै बर्दिया जिल्लाको बाह्रबर्दिया नगरपालिका 9 सुनामती थारूको श्रीमान शिक्षण पेसामा आबद्ध रहनुभएका भीमबहादुर थारूलाई बेपत्ता पारिएपछि घरको आय स्रोत पनि बन्द भयो। कानूनी अर्चनका कारण परिवारजन केही सेवा सुविधा पाउन नसकेको गुनासो सुनाउनुहुन्छ।
कि त बाकै दिए कि त निहो कै दिए त फेट देखोर एकोर हाम्रो गुटी हामी न त सुरक्षा भट्टा खाइदिए न आफ्न खाइट।
बर्दियामा मात्र 276 बेपट्टा घर परिवार रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाको तथ्याङ्कमा उल्लेख छ। 2063 साल मंगिर 5 गते विशिष्ट शान्ति सम्झौतामा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिहरूको 60 दिनभित्र सूचना सार्वजनिक गरी परिवारजनलाई जानकारी गराउने प्रतिबद्धता छ। तर सम्झौता भएको 14 वर्ष बित्न लाग्दा पनि परिवारजनलाई कहिले सत्य सूचना पाउने भन्ने कुनै आधार तय भएको छैन। टीकाराम चौधरी परदिया।
के अन्तर्राष्ट्रिय प्रसंग। कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या 8,54,000 नागेको छ। हालसम्म विश्वभर 2,56,22,000 बढ़ी संक्रमित भएका छन् भने 1,79,22,000 बढ़ी संक्रमित उपचारपछि निको भई घर फर्किएका छन्। संक्रमणको दर बढ़िरहेको छिमेकी भारतमा गत 24 घण्टामा मात्र 68,000 बढ़ी संक्रमित थपिएका छन्। भारतमा हालसम्म संक्रमितको संख्या 26,87,939 पुगेको छ। भारतमा हालसम्म 65,435 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। उता अमेरिकामा पनि गत 24 घण्टामा मात्र 38,000 बढ़ी नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा हालसम्म संक्रमितको संख्या 62,11,000 नागेको छ भने 1,87,000 बढ़ीको मृत्यु भइसकेको छ। कोरोना भाइरसको संक्रमण व्यापक रूपमा बढ़ेपछि विगत 6 महिनादेखि बन्द रहेका बेलायतका विद्यालयहरू आजदेखि सञ्चालन हुने भएका छन्। आजबाट खोलिने विद्यालयहरूमा विद्यार्थी र शिक्षकहरूलाई सुरक्षित राख्न सुरक्षाका प्रावधान तथा सामाजिक दूरीलाई अनिवार्य रूपमा कार्यान्वयन गरिने बेलायतको शिक्षा मन्त्रालयले जनाएको छ। अब आर्थिक समाचार।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि उकालो लागेको छ। काठमाडौँ उपत्यकाभित्र कोरोनाको संक्रमण तीव्र रूपमा फैलिएपछि सरकारले निषेधाज्ञा जारी गरेको भए पनि लगानीकर्ता क्रमशः विद्युतीय प्रणालीमा अभ्यस्त हुन थालेकाले कारोबारमा कुनै प्रभाव पारेको छैन। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्सेमा 22.33 अंकको सुधार आएको छ। नेप्से झण्डै 1,500 बिन्दु नजिक पुग्न लागेको छ। कुल 22.33 बिन्दुले नेप्सेमा वृद्धि भई 1,484.99 पुगेको छ। कुल 189 कम्पनीको 77,63,056 कित्ता सेयर 3,86,25,86,000 बढ़ी मूल्यमा खरिद बिक्री भएको छ।
हिजो तयार पारिएको आर्थिक समाचारका साथमा टीकाराम सुनार। अब खेल समाचार।
प्रथम काठमाडौँ भर्चुअल राष्ट्रिय खुला तिक्यान्दो पुम्से प्रतियोगितामा मूलपानी तिक्यान्दो डुजाङ टीम च्याम्पियन बनेको छ। मूलपानी 3 स्वर्ण, 3 रजत र 5 काँस्य सहित टीम च्याम्पियन बनेको हो। काठमाडौँ जिल्ला तिक्यान्दो संघद्वारा आयोजित प्रतियोगितामा 1 स्वर्ण, 2 रजत र काँसे सहित चितवन दोस्रो भयो। समान एक एक स्वर्ण रजत र काँसे जितेको कैलाली तेस्रो स्थानमा चित्त बुझायो। प्रतियोगितामा जम्मा 11 स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। सिउजटार सैनिक महाविद्यालय, बिजेश्वरी, नेपाल प्रहरी, नेपाली सेना र रूपन्देहीले एक एक स्वर्ण हात पारे।
खेल समाचारका साथमा अझै बम अब मौसम। आज देशभर सामान्यतया बदली भई अधिकांश स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने र प्रदेश नम्बर 1-2 बागमती, गण्डकी र प्रदेश नम्बर 5 केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:43 भयो भने सूर्यास्त भरे साँझ 6:25 हुनेछ। यस प्रसारणको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आगामी असोज 1 लामो दूरीका सवारी साधन र आन्तरिक हवाई उडान स्थगित गर्ने मन्त्री परिषदको निर्णय। हिजो काठमाडौँ उपत्यकामा 298 सहित थप 899 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। हिजै 4 बालिका सहित थप 7 जनाको मृत्यु। 588 जना निको भई घर फर्किए। कोरोना संक्रमण अहिलेकै गतिमा वृद्धि भइरहे उपचारका लागि साधन स्रोतको अभाव हुन सक्ने भएकाले संक्रमणबाट बच्न र फैलन नदिनेतर्फ सचेत बन्न सबैमा स्वास्थ्य मन्त्रालयको आग्रह। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गर्दै आज परम्परागत इन्द्रजात्रा पर्व मनाइँदै र भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको 84 वर्षको उमेरमा हिजो निधन। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।